समृद्ध समाजका लागि सामाजिक रूपान्तरण तपाईँसँगैको सहयात्रा रेडियो कार्यक्रम घर आँगन। नमस्कार, म माधुरी महतो
अनि म राम मण्डल।
कार्यक्रम घर आँगनको आज पहिलो श्रृङ्खला हो। कमन फिडब्याक प्रोजेक्टको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ एकोराप सीआईएन सँगको सहकार्यमा नारायणी एफएमले यो कार्यक्रम उत्पादन गरेको हो। कार्यक्रम घर आँगन नारायणी एफएम 103.8 मेगाहर्जमा साताको मंगलबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म र पुनः प्रसारण बिहिबार बिहान 9:15 बजेदेखि 9:45 बजेसम्म सुन्न सक्नुहुनेछ।
कार्यक्रम घर आँगनमा हामी हरेक साता तपाईँको सरोकारका विभिन्न विषय लिएर उपस्थित हुनेछौँ। समाजमा देखिएका विभिन्न समस्या, तिनको समाधानको खोजी र समाजका विभिन्न प्रेरणादायक सफलताका कथा समेट्दै समृद्ध समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्य रेडियो कार्यक्रम घर आँगनको हो।
लामो समयदेखि हाम्रो समाज विकासको सवालमा पछि पर्दै आएको छ। नागरिकले अपेक्षा गरे अनुसारको परिवर्तनको महसुस गर्न सकेका छैनन्। तर स्थानीय तहको चुनावपछि जनताले आफ्नै घर आँगनमा सरकार पाएका छन्। स्थानीय जनप्रतिनिधि प्रति नागरिक आशावादी देखिन्छन्। यसैलाई मध्यनजर गर्दै कार्यक्रम घर आँगनमा हामी नागरिकका जिज्ञासा, गुनासा र विकासका समेट्नुका साथै समाधानका लागि सरोकारवालाहरूसँग छलफल गर्नेछौ।
आजको कार्यक्रममा हामी पूर्व तयारी नहुँदा तराईमा बाढीबाट भएको क्षति र नागरिकले भोग्नु परेको पीडा
पुरै हाम्रो तहस नहसै गरेको थियो। कसैको खेतीपाती पुरै अन्न बाली जति थियो सबै पुरिदियो, कसैको कटान गरेरै लयो, घरहरू भत्किया थिए। अब त्यस्तो घरै बनाइदिने त्यस्तो त कुनै पनि गरेको छैनन्, कुनै संस्थाहरू बनाएको छैनन्, या स्थानीय तहको सरकारले पनि गरेका छैनन्।
गर्नुपर्छ विपदको पूर्व तयारी, काम हुँदैछ कसरी?
पूर्व तयारीको रूपमा राहत सामग्रीहरू र केही इक्विपमेन्टहरू तयारी अवस्थामा राख्ने गरेका छौँ। अरू विगत परेको बेलामा त्योभन्दा बढी भयो भनेदेखि हामीले केन्द्रसँग अनुरोध गरेर वा अन्य दाताहरूलाई पनि अनुरोध गरेर हामीले चाहिँ सहयोग पुर्याउने गरेका छौँ। बाढी पहिरोबाट बच्न पनि त्यस्ता खालका सचेतनाहरू हामी चाहिँ गर्छौँ र कसरी चाहिँ जोखिम कम होस् यसको बारेमा चाहिँ हामी सचेतना पनि दिन्छौँ र हामी पनि पूर्व तयारी अवस्थामा रहने गरेका छौँ।
विपद व्यवस्थापनका लागि स्थानीय सरकारका योजना
केन्द्रमा पनि र आफ्नो गाउँपालिकामा पनि तत्कालीन अवस्था पनि मैले माग गरेका छौँ। केही न केही व्यवस्था अहिले तुरन्तै गरिदिनुहोस् भनेर पनि मैले अपिल गरेका छौँ।
बाढीको जोखिमबाट बच्न कसैको भर नपरी आफै सचेत बनाऊ, सुरक्षित रहन अरूलाई पनि सहयोग गरौ।
बाढ आई त हामी का करम सब नगरीता जलमदारता कागज पत्र लेके मोटरी बाँधके आ सब भागेम सब कथी करम सा अगाड़ी से बाँध बाँध के राखेम सब लैका फैका सब लेके भागेम सन घर से बाहर भागेम सन। बाढ़ अला पर के घायल हो जाये तो इलाज कराम सन आ ओकरा के सहयोग करम सक।
बाढी भूकम्प जस्ता विपदबाट नागरिक कसरी बच्ने, यसका लागि स्थानीय सरकारले के गर्ने लगायतका सामग्रीहरू प्रसारण गर्नेछौ।
तराई मधेसका 35 जिल्लालाई बाढीले आक्रान्त पार्यो। पर्सामा मात्रै बाढीबाट करिब 9,000 व्यक्ति प्रभावित भए, तर अझसम्म पनि उचित राहत नपाएको पीडितहरूको गुनासो छ। एक रिपोर्ट सुनम।
अब हाम्रो गाउँ बिचमा पर्छ, पश्चिम ओरिया खोला पर्छ, पूर्वमा यो चमरी खोला पर्छ। बाढी आएको बेलामा हामीले एकदम अप्ठ्यारो हुन्छ। चमरी खोलामा एउटा कलभर्ट मात्रै छ, अब ठुलो खालको पुल छैन। त्यति बेला अब पानी बढी आयो भने त्यो पुल पनि पार गर्न सक्दैन हामीले। अनि यहाँ बिरामी पर्यो या केही भयो भने हामी एकदम अल्पत्र मर्ने स्थिति नै हुन्छ। हाम्रो 50 बिघा भन्दा बढी हाम्रो खेती योग्य जमिन कटान गरेर मरुभूमिमा परिणत गरिदिएछ। त्यहाँ उब्जाउ जमिन छैन, पुरै बालुवा बालुवा नै छ। यो पानी हो भन्दा अगाडिकै भए पनि हामीले एक पैसाको पनि राहत आएन।
गत साउनको बाढीले गाउँमा ल्याएको समस्या र अहिलेसम्मको अवस्था बारे बताउँदै हुनुहुन्थ्यो पर्सा पिडारीगुटीका एक स्थानीय कार्य चौधरी। वर्षापछि आउने बाढीको समस्याले वर्षेनी नागरिकलाई समस्या निम्त्याउने गर्छ। वर्षेनी मानिसहरूको ज्यान समेत जान्छ। कतिपयको घर र खेत बाढीले बगाएर बगरमा परिणत भएको छ। गत साउनमा आएको बाढीले निम्त्याएको समस्याको समाधान अझसम्म पनि हुन नसकेको गुनासो गर्नुहुन्छ महादेवपट्टिका मनमोहन दासले। बाढी पछि अहिलेसम्म पर्साका नागरिकहरूको समस्यामा केही हदसम्म विभिन्न संघ संस्थाहरूद्वारा अल्पकालीन रूपमा सहयोग भए पनि कहीँ कतैबाट दीर्घकालीन रूपमा सहयोग र साथ नपाएको दुखेसो पोख्दै सरकारले नगरे पनि स्थानीय तहको सरकारले केही गर्ला कि भनेर पर्खेर बसेको बताउनुहुन्छ शंकर सरैयाका सोहन चौधरी।
अब भनौँ न, अहिले गाउँ स्तरको जो अगुवाहरू बनाउँदाहरू हुनुहुन्छ नि, उहाँहरू मात्र अब बिरगंजमा गएर मिटिङ गरे या गर्ने अनि नास्ता पकाउने तर गाउँ स्तरमा त्यस्तो कुनै पनि जागरूक कार्यक्रमहरू सञ्चालन भएको छैन जस्तो लाग्छ। अब त्यस्तो आपद्विग्रहको लागि केही कोषहरू खडा गरे पनि राम्रै हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ होइन।
बाढी भूकम्प जस्ता विपदका सवालमा स्थानीय तहको सरकारले भने हालसम्म खासै केही योजना नल्याएको स्थानीय जनताहरूले गुनासो गरेका छन्। तर निर्वाचित जनप्रतिनिधिहरूले पनि बाढी जस्ता विपद व्यवस्थापनका लागि स्थानीय सरकारले विभिन्न योजना अघि सारेको बताउनुहुन्छ स्थानीय एक जनप्रतिनिधि रामप्रकाश कुवर।
ठोरी गाउँपालिकाले 25 लाख रुपियाँ विपद व्यवस्थापनको लागि छुटाएको छ। त्यसलाई हामीले विपद व्यवस्थापन तर्फ त्यसलाई केन्द्रित गरेर तपाईँको चाहिँ जनतालाई पूर्व सूचना पाउने गरी त्यसलाई चाहिँ अलिक विपद व्यवस्थापनलाई सम्भाल हुने गरी त्यसलाई नियन्त्रण गर्नको लागि त्यो 25 लाखले काम गर्छौँ। र अर्को कुरा रविपदको भविष्य जनतालाई अनुमोद गर्नको लागि तुरन्तै विकास बजेट हामी विनियोजन गरेको छ। त्यो अनुसार जहाँ जहाँ बढी चाहिँ तहसनस गरे त्यो ठाउँमा हामीले बढी बजेट विनियोजन गरेको छौँ र त्यो अनुसार हामीले चाहिँ कार्यान्वयन गर्छौँ।
हरेक वर्ष बाढीले धेरै मानिसको जीवन लैजान्छ, लाखौंको धनजनको नोक्सानी गर्दछ। हामीले वर्षालाई रोक्न सक्दैनौ, नदीको उर्लदो भेललाई छेक्न सक्दैनौ। यी प्राकृतिक घटनाहरू हुन्, तर हामीले यस्ता घटनाहरूबाट बच्न भने सक्छौ। यस्ता प्रकोपले पार्ने क्षति कम गर्न विभिन्न उपायहरू अपनाउन सक्दछौ। बाढीबाट बच्ने तथा विपद पूर्व अपनाउनु पर्ने उपायबारे वर्षाको बाढी प्रभावित क्षेत्रका नागरिकहरूसँग हाम्रा बुहारी पत्रकार मन्जु सराफ र कविता महतोले सोध्नु भएको छ। कार्यक्रममा अब सुनौ नागरिकका विचार।
म रूपनारायण साह बौद्धरमै नगरपालिका वार्ड नम्बर 5। यसबाट जोगिनको लागि अब हामीले जस्तै बाढीको जहाँसम्म कुरो छ अब तटबन्धहरू लगाउने कामहरू हामीले गर्नुपर्छ विपदबाट जोगिनको लागि। अब जस्तै भूकम्प भयो अब भूकम्पबाट जोगिनको लागि हामीले अब भूकम्प रहित घरहरू बनाउने, भूकम्प आयो भने त्यो अवस्थामा हामीले के गर्ने, किप होल्ड त्यो मेथडहरू त्यो अप्नाउने, छतपत बाहिर ननिस्किने, पटझोडाहरू तयारी राख्ने, आफ्नो सामानहरू सुरक्षा साथ राख्ने, अब नदीको छेउछाउमा नदीको किनारमा वृक्षारोपण गर्ने, त्यस्तो अब बाढीबाट बगिने ठाउँहरूमा घर टाढाहरू बनाएर बसोबास नगर्ने, यति मतलब भनौँ नि गऱ्यौँ भने हामी त्यसबाट जोगिन सक्छौँ।
बाढ आई त हामी कहाँ गरौँ सर, सब नगरीता जलमदारता कागज पत्र लेके मोटरी बान के आ सब भागम सर, कथी करम सर, गाड़ी से बांध बांध के राखेम सर, लैका फैका सब लेके भागम सन, घर से बाहर भागम सन, बाढ़ अला पर के घायल हो जाये तो इलाज कराम सन, आकरा के सहयोग करम सर,
बाल बच्चा धन संपत्ति कागज पत्र नगरीता सब लेके भागल जाये, दवा कराओ जाये, सब आदमी मिलजुल के ओकरा के कहीं से व्यवस्था कके ओकरा तक दवाई करावल जाये, सुरक्षा कइल जाये, अब घर बनवावल जाये बीम दे के बरियार, जे बाढ़ आई तो दहाई ले जाये, बाढ़ आवे से पहले बांध के व्यवस्था कइल जाये।
लामो समय हामीले जनप्रतिनिधि नहुँदा काम हुन सकेन भनेर गुनासो गर्यौं। 20 वर्ष पछि गएको असोजमा स्थानीय तहको निर्वाचन भएसँगै अहिले जनताले जनप्रतिनिधि पाएका छन्। स्थानीय तहमा विकास तथा विपदका सवालमा केही राम्रा परिवर्तन हुने विश्वास लिएका छन्। तर जिल्लाका अधिकांश स्थानीय तहले विपद व्यवस्थापन तथा पूर्व तयारीका विषयमा खासै योजना बनाएको हामीले पाएनौ। तर केही स्थानीय तहमा भने विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारी र सचेतनाका कार्यक्रम सुरु भएको छ।
स्थानीय तहले विपद व्यवस्थापन तथा पूर्व तयारीका लागि कस्तो योजना बनाएको छ, कसरी काम गर्ने छलफल भएको छ, हामीले बाढीले सबैभन्दा बढी प्रभावित जिल्लाको ठोरी गाउँपालिका र पकहा मैनपुर गाउँपालिकाका प्रतिनिधिहरूसँग कुराकानी गरेका छौँ। सुरुमा ठोरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 का अध्यक्ष राम प्रकाश कुँवरसँगको कुराकानी सुनौ।
हामी जनप्रतिनिधि नमन्दै तपाईँको ठुलो भीषण बाढी तपाईँको पर्सा जिल्लाको ठोरीमा देशैभरि आयो, तर पनि तपाईँको चाहिँ पर्सा जिल्लाको ठुरीमा चाहिँ अत्यधिक रूपमा तपाईँको चाहिँ बाढी आयो र त्यसले गर्दा तपाईँको चाहिँ धेरै घरहरू पुरिए, धेरै घरहरू बगाए। ठोरी भनेको त तपाईँको एउटा खुलै खुलाहरूको चाहिँ भूभाग हो, त्यसले गर्दा त्यहाँ तपाईँको चाहिँ त्यहाँ उत्तरबाट दक्षिणतिर तर्फ राष्ट्रितन राष्ट्रिनी पनि हुँदै खुला बग्छन् र त्यसले गर्दा तपाईँको चाहिँ त्यसै धेरै तहसनस गर्यो र त्यसमा चाहिँ मन लाग्छ धेरै मान्छेहरू पीडित भए र तपाईँको एक टोलबाट अर्को टोलमा जाने अवस्था थिएन। एउटा टोलको बिरामीलाई अर्को टोलमा पुर्याउने अवस्था, टोलको बिरामीलाई एउटा हेल्प पोस्टसम्म पुर्याउने, स्वास्थ्य चौकीसम्म पुर्याउने समस्या अवस्था थिएन। तर त्यसलाई चाहिँ हामीले चाहिँ बिचमा आएर तपाईँको चाहिँ हामी जनप्रतिनिधि आइसकेपछि हामी चाहिँ जनताको प्रति समर्पित भएर हामीले हरेक टोल टोलमा तपाईँको ग्राभेल गरेर तपाईँको चाहिँ जेसिबी लगाएर तपाईँको चाहिँ अनेक गरेर हामी चाहिँ काम गरिरहेका छौँ र अहिले चाहिँ आवाजातको लागि चाहिँ गाडी चलिरहेको छ, तपाईँको चाहिँ यातायात सुचारू छ। तर के भने हामीले चाहिँ जहाँ जहाँ पुल भत्काएको छ त्यहाँ अहिले तत्काल अस्थायी मात्र बनाएका छौँ, काम चलाउन मात्र गरेका छौँ। अब त्यसलाई हामीले चाहिँ कलभर्ट राख्ने, हरेक बिग्रेको ठाउँमा ग्राभेल गर्ने भनेर चाहिँ निर्णय गरिसकेका छौँ र हामी चाहिँ अब काम अगाडि बढाउँछौँ।
अब जुन तपाईँले यो ग्राभेल गर्ने जुन कुरा गर्दै हुनुहुन्छ यो चाहिँ कहिलेदेखि सुरु हुन्छ?
अब यो ग्राभेल हामीले गाउँसभाले बजेट पास पारित गरिसकेको छ, यसलाई हामीले चाहिँ वातावरण बनाएर हामी 2-3 महिनाभित्रमा क्षेत्रमा हामी सबै काम गर्छौँ।
अब थोरै गाउँपालिकामा कतिपयले घर पनि गुमाए, घर नै बगाएर लग्यो, ज्यान पनि लियो, उतातिरको अवस्था यस्तो थियो, र अझ पनि कतिपय समस्याहरू बिदिँदैछन्, अझ पनि छन् त्यो समस्याहरू। अब त्यस्ता स्थानीयवासी जोसँग घर जो घरबार विहीन भएका छन्, त्यस्ता स्थानीयवासीको लागि, बाढी पीडितको लागि के कस्तो योजनाहरू बनाउनु भएको छ?
हामीले जो मान्छेहरू अत्यधिक प्रभावित छन् उनीहरूलाई हामीले चाहिँ कम्तीमा चाहिँ ठोरी गाउँपालिकाको तर्फबाट जसको कार्ड छैन त्यसलाई चाहिँ तपाईँको वन समितिले सिफारिस गर्ने, त्यसको वातावरण बनाइदिने र उनीहरूलाई चाहिँ कम्तीमा उसको अवस्था हेर्ने, उसलाई जानकारी लिने र त्यो अनुसार हामीले कम्तीमा जो तहस नहस भएको छ, जो घरमा आउने समस्या छ त्यसलाई चाहिँ हामीले तपाईँको चाहिँ एउटा चाहिँ गाउँपालिकाले छुट्टै एउटा चाहिँ सहयोग गर्ने र त्यसमा पनि अब कार्डको लागि चाहिँ कम्तीमा वन समितिलाई त्यसको लागि चाहिँ आवश्यक वातावरण बनाउने भनेर चाहिँ हामीले त्यो पहल गरिरहेको छ।
अब यो सँगसँगै बाढी फेरि पनि आउन सक्छ अथवा आउन सक्दैन भनेर भन्न सकिन्न, पक्कै पनि त्यस्तो विपदहरू भनेर आउँदैनन्। अब त्यस्ता विपदबाट बच्नका लागि त्यहाँका जनताहरूमा सचेतना पनि आवश्यकता हुन्छ। अब यस्तो सचेतना कार्यक्रमहरूको लागि के कस्तो योजना बनाउनु भएको छ?
अब हामीले चाहिँ दैवी प्रकोप त कुनै पनि बेला हुन्छ, त्यही बेला विपद व्यवस्थापन भनेर चाहिँ हामीले जुन बजेट छुट्याएका छौँ तपाईँको 25 लाख रुपियाँ होइन, ठोरी गाउँपालिकाले 25 लाख रुपियाँ विपद व्यवस्थापनको लागि छुट्याएको छ। त्यसलाई हामीले विपद व्यवस्थापन तर्फ त्यसलाई केन्द्रित गरेर तपाईँको चाहिँ जनतालाई पूर्व सूचना पाउने गरी त्यसलाई चाहिँ अलिक विपद व्यवस्थापनमा हुने गरी त्यसलाई नियन्त्रण गर्नको लागि त्यो 25 लाखले काम गर्छौँ। र अर्को कुरा, हामी ठोरीमा विपद व्यवस्थापन जो भइसकेको छ, दैवी प्रकोप भइसकेको छ, त्यसलाई हामीले फुलफिल गर्नको लागि जनतालाई अनुमोद गर्नको लागि, राहत अनुमोद गर्नको लागि हामीले चाहिँ तुरन्तै विकास बजेट हामी विनियोजन गरेको छ। त्यो अनुसार जहाँ जहाँ बढी चाहिँ जुन खोलाले बढी तहस नहस गरे त्यो ठाउँमा हामीले बढी बजेट विनियोजन गरेको छौँ र त्यो अनुसार हामीले चाहिँ कार्यान्वयन गर्छौँ।
धन्यवाद। ठोरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 का अध्यक्ष रामप्रकाश कुवरलाई। यसै विषयमा हामीले बाढीले सबैभन्दा बढी क्षति पुर्याएको जिरा भवानी गाउँपालिकाका अध्यक्ष दारा सिंहसँग पनि कुराकानी गरेका छौँ।
आफ्नो वार्डबाट चाहिँ भलवाई खोलाको प्रपोजल बनाएर मैले केन्द्रमा पनि पेश गरेका छु र आफ्नो गाउँपालिकामा पनि पेश गरेका छु। वनबाट लिएर मनियारवा भन्ने एउटा टोल छ, तल्लो पटेरवा सुगौली गाउँपालिकामा पर्ने टोल मनियारवासम्म चाहिँ खोलामा दुईतिर तटबर गर्ने भन्ने योजना मैले गरेका छु केन्द्रमा पनि र आफ्नो गाउँपालिकामा पनि। तत्कालीन अवस्था पनि मैले माग गरेका छु, कमसेकम यो किसानको चाहिँ जग्गा काटेको छ, जग्गा भरेको छ, यसको लागि तटबन्धको लागि केही न केही व्यवस्था अहिले तुरन्तै गरिदिनु भनेर पनि मैले अपिल गरेका छु।
जिरा भवानी गाउँपालिकामा अब बाढीले प्रभावित गर्यो र अब भनौँ न तपाईँले भने जस्तै एकदमै क्षति भयो, अब तपाईँ वडा अध्यक्षको नाताले पनि योजनाहरू अगाडि बढाउनु भएको छ, अब ती स्थानीयवासीहरूले अब भनौँ विपद चाहिँ भनेर आउँदैन र फेरि पनि आउँदैन भनेर भन्न सकिँदैन, यस्ता विपद आयो भने के गर्ने भन्ने जस्ता कुरामा तपाईँहरूले चाहिँ गाउँ गाउँमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नु भएको छ कि छैन?
मैले प्रतिकाल यो सचेतना कार्यक्रम मैले हामी गर्दैछौँ बस्छौँ, योलाई हामी के गरौँ भनेर, तर अहिलेसम्म कुनै पनि बजेट हामीले पाए छैन। बसेर उपाय गर्छ, हामी के गरेर चाहिँ बाँच्न सक्छ, हाम्रो गाउँ जुन विस्थापित अवस्थामा छ त्यो हाम्रो गाउँ चाहिँ कसरी बाँचिन्छ?
गएको साउनमा आएको बाढी लगायतका विपदका क्षेत्रमा थुप्रै संघ संस्थाहरूले विभिन्न काम गरेका छन्। बाढीपछि सबैभन्दा बढी जोखिममा परेको क्षेत्र पहिचान गरी नेपाल रेड क्रस सोसाइटीका जिल्ला स्थित शाखा तथा उपशाखाहरूले पनि सचेतनामूलक कार्यक्रम गरिरहेको जनाएका छन्। जिल्लामा विपद पूर्व कार्य योजना बनाएर काम गरिरहेको विषयमा नेपाल रेड क्रस सोसाइटी पर्साका सभापति फुल मोहम्मद मियासँग गरिएको कुराकानी अबको क्रममा।
हाम्रो मुख्य काम भनेको विपदमा परेकाहरूलाई राहत सहयोग गर्ने हो, उद्धार गर्ने हो, र हामीले पनि हाम्रो नेपाल रेड क्रस सोसाइटी पर्सा जिल्ला शाखाबाट चाहिँ हरेक वर्ष चाहिँ 200 परिवारलाई चाहिँ पूर्व तयारीको रूपमा राहत सामग्रीहरू र केही इक्विपमेन्टहरू तयारी अवस्थामा राख्ने गरेका छौँ। अरू विगत परेको बेलामा त्योभन्दा बढी भयो भनेदेखि हामीले नेपाल रेड क्रस सोसाइटी केन्द्रसँग अनुरोध गरेर वा अन्य दाताहरूलाई पनि अनुरोध गरेर हामीले चाहिँ सहयोग पुर्याउने गरेका।
गत साउनमा पनि बाढी आयो र धेरै क्षति गर्यो, त्योभन्दा पहिले पनि विपद पूर्व त्यो कुराहरू ख्याल गर्नुपर्छ भनेर पक्कै पनि भएको होला, तर पनि क्षति भयो, यो चाहिँ खासमा किन त्यस्तो हुन्छ, तपाईँलाई के लाग्छ?
हेर्नुहोस्, यो पूर्व तयारीमा हामीले चाहिँ जनचेतना दिने कार्यक्रमहरू पनि गर्ने गरेका छौँ, अन्य निकायले पनि, यो तपाईँको मिडियाबाट पनि, नेपाल सरकारबाट पनि चाहिँ जनचेतना, यो बाढीबाट बर आगलागीबाट बच्न अथवा विपदबाट बच्न चाहिँ जनचेतनामूलक कार्यक्रमहरू पनि हरेक वर्ष हुने गरेको छ। हामी सुनेका छौँ कि विपत्ति चाहिँ ढोल बजाएर आउँदैन, यो प्राकृतिक कारणले पनि हुन्छ, तर पनि मानवीय कारणले जरै अब वन विनाशले गर्दाखेरि चाहिँ बाढीहरू आउँछ, पानी कम पर्ने, अति बेसी बेसी हुने पनि हुन्छ, यसरी गरी चाहिँ यो आगलागीको कुरा गर्दाखेरि पनि लापरवाहीले गर्दाखेरि आगलागी हुने गर्छ, यसरी चाहिँ यो मानवीय त्रुटिले कमजोरीले गर्दाखेरि पनि हुँदो रहेछ।
अब यो जिल्लामा गठित जुन विपद व्यवस्थापन समिति पनि जुन छ त्यसमा तपाईँ पनि हुनुहुन्छ र साथै नेपाल रेडको सोसाइटीबाट पनि तपाईँले प्रतिनिधित्व गर्दै हुनुहुन्छ, अब यी शाखाले भनौँ पर्सा जिल्लाभरि अब बाढीबाट बच्नका लागि पूर्व तयारीका सम्बन्धमा कस्तो कस्तो खालको सचेतना कार्यक्रम गर्दै आएको छ?
विभिन्न जुन मौसम अनुसारको विपत्ति जुन आउने गर्छ त्यसको लागि सोही अनुरूपको सचेतना कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्दै आएका छौँ। पोस्टर पम्पलेट रेडियो मार्फत र हाम्रो विद्यालयहरूमा जुन जुनियर सर्कल र युवा सर्कल इकाइहरू हुन्छन् त्यो भाइ बहिनीहरू मार्फत पनि हामी घर घरमा त्यो सन्देशहरू पुर्याउँछौँ भन्छौँ।
अब विपद पूर्व कार्य योजना बनाएर नेपाल रेडको सोसाइटीले काम गर्छ भनेर सबैलाई थाहा छ, अब विपद पूर्व कार्य योजना कस्तो खालको कार्य योजना बनाएर कस्तो खालको काम हुँदैछ अहिले?
हाम्रो जिल्लामा चाहिँ वर्षमा एकपटक जिल्ला दैनिक प्रकोपको बैठकबाट चाहिँ जिल्लाको चाहिँ विपद पूर्व तयारी योजना चाहिँ निर्माण गरिन्छ र त्यसमा सम्पूर्ण स्टेक होल्डरहरू जुन छन् त्यसलाई क्लस्टरको रूपमा विभाजन गरेर दसवटा हाम्रो जिल्लामा दसवटा क्लस्टर जस्तै भनौँ न सुरक्षाको क्लस्टर हुन्छ, त्यस्तै चाहिँ यो सेल्टर क्लस्टर हुन्छ, त्यस्तै चाहिँ हाम्रो खाद्य तथा पोषण सम्बन्धी क्लस्टर हुन्छ, त्यस्तै चाहिँ हाम्रो यो राहत सम्बन्धी हुन्छ। यसरी दसवटा क्लस्टरमा चाहिँ विभाजन गरेर सबैको काम चाहिँ जिम्मा दिइन्छ र समितिहरू अलग अलग निर्माण चाहिँ गरिन्छ हरेक वर्ष र त्यसलाई रिभ्यू गरिन्छ र हरेक क्लस्टरले आफ्नो किसिमको विपदहरू पर्दाखेरि आफ्नो क्लस्टर अनुसारको जिम्मेवारी निर्वाह गर्ने चाहिँ गरिएको छ। यसरी चाहिँ जिल्लाले चाहिँ पूर्व तयारीको लागि आफ्नो योजनाहरू निर्माण गरेर अगाडि बढिराखेको छ। सुरक्षित रहनको लागि अब हामीले चाहिँ कुन विपत्तिबाट कुन हाम्रा चाहिँ गाउँपालिकाका कुन वार्ड चाहिँ बढी प्रभावित हुने गरेका छन् त्यसको चाहिँ हामीसँग एउटा लिस्ट नै छ, सूची तयार पारिएको छ, त्यो पूर्व तयारी योजना जुन तयार हुन्छ त्यसैमा हुन्छ। अनि त्यसो बेलामा चाहिँ त्यो क्षेत्रका जनताहरूले त्यो क्षेत्रका चाहिँ व्यक्तिहरूलाई चाहिँ पहिले नै एवायर गराएर त्यस्तो चाहिँ खालका तरिकाहरू अपनाउन चाहिँ हामी सजग गराउँछौँ र त्यो अनुसार चाहिँ कम से कम क्षति होस् भन्ने चाहिँ चाहना हुन्छ र त्यही अनुसार हुने पनि गरेको म यहाँलाई जानकारी गराउन चाहन्छु।
कार्यक्रम घर आँगनमा अब प्रश्न उत्तर श्रृङ्खलाको पालो। आज प्रश्न गर्नु भएको छ बौद्रामाई नगरपालिका वडा नम्बर एकका दिपेन्द्र शाहले।
चुनाव सम्पन्न भइल 6 महिना हो गइल लेकिन विकासका नाममे अभी तकले कुछ नैखे भइल और विकासका नाममे जवन एगो दीपावलीके बेरा बॉल लगाओल गेल रहे मने वार्ड नम्बर एकमे बौद्रामाई नगरपालिकामे ओ बॉलमे भी अभी 90% बॉल फ्यूज हो गेल बा, जवन 10% बॉल बा तहन बढ़ रहल बा, बाकी अभी तकले विकास नामके कुछ नैखे भइल। हमनी जानेके चाहते छन् कि विकास मतलब काहे नैखे होत आ विकासमे एतना ढिलाई काहे हो रहल बा।
दिपेन्द्र शाहजीले प्रश्न गर्नुभएको जवाफ दिँदै हुनुहुन्छ बौद्रामाई नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद यादवले।
पहिलेका बदबा चुनाव बितल त दिवालीके बेरा बल बत्ती लागल हमनीके नगरपालिकामे पूरा, कहीं नगरपालिका के मेयर साहब सलटलन, कहीं वडा अध्यक्ष हमनीके अपना हाथ लगैनी सँ ओकरा बारेमे 6-5 भइल से ओकरका बदबा बिल भाउचर पीस कके रकम बा जौन रकम ना अभी नइखे मिलल ना 90% थोड़े भुटल बा लेकिन उमे 20-25% भूत गइल बा तो का बतबा उ एथी में बाटा डेट में बा उ मिल जाई आपस हुई 2 साल के गारंटी बा ना ना उ जाई चेंज हुई फेराई ओकरा 2 साल के गारंटी बा तो उ चेंज हुई ना हम कोनी से का बा तो पूरा के ओकरा कहती ना ना उ बात नहीं है। आ विकास के बारे में का बा बांधन के बैठक रहे फिर सूर्यगत के बयान बैठक बा तो अभी फगुआ बीतला अमीन साहब खटिलो रोड नाला नपाई ढलान हुई ठीका पटा हुई किदार द्वारा काम हुई जल्दीबाजी काम हुई।
तपाई यति बेला रेडियो कार्यक्रम घर आँगन सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक सूचना नेटवर्क CIN सँगको सहकार्यमा नारायणी FM तयार पारेको हो। कार्यक्रमको पहिलो खण्डको 15 मिनट हामी रेडियोले तयार पारेको सामग्री प्रस्तुत गर्छौँ भने पछिल्लो खण्डको 15 मिनट CIN तयार गरेको सामग्री प्रसारण गर्छौँ। कार्यक्रममा अब CIN तयार गरेको सामग्रीको पालो।
तपाईँ अहिले देशभरिका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा CIN Network.org र मोबाइल एप्स अकुराब CIN बाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ।
कार्यक्रम घर आँगनको साथमा छु म राजन रुचाल
अनि म गीता चिमोरिया। विभिन्न सामुदायिक रेडियोहरूसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको कार्यक्रम घर आँगनले विपद प्रभावित हिंसा पीड़ित र पछाडि पारिएका समुदायको सवाल र आवाजलाई सरोकारवालासम्म पुर्याउने उद्देश्य राखेको छ। साथै समाजमा रहेका कुरीति र कुसंस्कारको अन्त्यका लागि त्यही समुदायका प्रतिनिधिहरूलाई रेडियोसम्म जोड्नु पनि कार्यक्रमको उद्देश्य हो।
गएको भदौमा सरकारले बाढी प्रभावित क्षेत्रका नागरिकलाई महिना दिनसम्म खाना खर्च भन्दै दैनिक 70 रुपियाँ दिने भनेको थियो।
तर बाढी गएको 7 महिनासम्म पनि धेरै जिल्लाका प्रभावितले त्यो रकम पाउन सकेका छैनन्। सँगै सरकारले गएको पुसमा बाढी प्रभावित क्षेत्रका नागरिकलाई न्यानो कपडा खरिद र टहरा निर्माणका लागि रकम दिने घोषणा पनि गरेको थियो।
चिसो मौसम सकिसक्दा पनि किन पाउन नसकेका बाढी प्रभावितले त्यो रकम ढिलाइ हुनुको कारण चाहिँ के रहेछ? हामीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको बाढी पुननिर्माण तथा पुनस्थापना आयोजना प्रमुख डाक्टर सुमन कुमार कर्णसँग यही कुरा सोधेका छौँ।
मैले पनि 10-12 जिल्ला घुमेर आएँ होइन, त्यहाँ त कोही छुट्ने नहुनुपर्ने मान्छे छुटिएको छ, डुप्लिकेसन पनि परेछ। जस्तै आमाले पनि लेखाए, छोराले पनि लेखाए, सँगै बस्छ यहाँ दाइले लेखाए, भाइले पनि लेखाइदियो, अनि त्यसरी चाहिँ त्यो इस्युहरू त्यहाँतिर छ। त्यसलाई चाहिँ उहाँहरूले त्यो इस्युलाई रिजल्भ गरिकन मात्रै नै मार्न सक्ने स्थिति छ। हामी आफैमा पनि डिसिप्लिन छैनौँ, यताबाट पनि नाम गएर लेखाइदिने अनि अर्को ठाउँमा पनि गएर नाम लेखाइदिने, एकजना एउटा ग्रुपलाई दोष दिएर भन्दा पनि के भन्दाखेरि हाम्रो त्यो प्र्याक्टिस र सिस्टम नबसेको कारणले समस्याहरू आइरहेको हुन्छ। होइन,
जिल्ला पनि घुम्नुभयो, यहाँले घुम्दाखेरि नि जस्तो सरकारले हाम्रो लागि यति दिने भनेको छ वा यस्तो सहयोग गर्ने भनेको छ, हामीलाई चाहिँ नागरिकहरू चाहिँ कतिको जानकार भएको पाउनु भयो? यहाँले
जानकार छैनन्, अब त्यो त हामी जानकार बनाउनेतिर चाहिँ लागिरहेछौँ। होइन, मेरो फिल्डमा इमिडिएटली जानुको कारण पनि म दुई-दुईचोटि गएँ। होइन, त्यो एउटा एक किसिमको वातावरण चाहिँ तयार होस् त्यहाँनिर, होइन, र जानकारी होस् र जानकारी मात्रै होइन त्यसको बारेमा भनौँ न अलिकति विस्तृत तरिकाको जानकारी होस्, ताकि त्यसमा उहाँहरूको रोल के हुने, सरकारले के गर्ने, होइन, कसरी गर्ने, अन्य जसरी एक्सपेक्टेसन पनि नबढेर जाओस् त्यहाँनिर, नत्र भोलि सबै कुरा चाहिँ आएर सरकारले यहाँनिर एकदमै चाहिँ कायापलट गरिदिन्छ भन्ने खालको पनि मेसेज नजाओस् भन्ने हिसाबले हामीले चाहिँ ठाउँ ठाउँमा मिटिङहरू गरेर कुरा राखेको। तर यो कस्तो छ भन्दाखेरि अझै पनि त्यहाँनिर सबै ठाउँमा एकदमै एकनासको सबै चाहिने इन्फर्मेसनहरू पुगिसकेको छैन, त्यो कुरा हामीले एकदमै विचार गरेको छौँ। र त्यसैको लागि अहिले मैले चाहिँ के गर्दैछु भन्दाखेरि, जबसम्म हामीले चाहिने आवश्यक चाहे त्यो इन्फर्मेसन होस्, चाहे त्यो नलेज होस्, चाहे त्यो टेक्नोलोजी होस्, चाहे त्यो समन्वयको कुरा होस्, चाहे त्यो अफिसको कुरा होस्, यी विभिन्न खालका इन्फ्रास्ट्रक्चरहरू जबसम्म हामी सफिसियन्टली त्यहाँनिर पुगाउँदैनौँ, तबसम्म हामी कार्यक्रम ठोस कार्यक्रम जुन हुन्छ नि त्यो लिएर जान सक्दैनौँ।
यहाँहरूले भन्नुभएको जस्तो तयारी पुरा गरेर नागरिकसम्म कार्यक्रम पुर्याउनको लागि कति समय लाग्छ? यहाँहरूको समय अवधि भनेको झन्डै 3 वर्षको छ यो योजना, होइन?
हजुर, हामी अब 2-3 महिनामा यो अब अलिकति यो 1 महिनादेखि गभर्मेन्टको यसले हामीलाई अलिकति त्यो सेटब्याक भएको छ, होइन, अब यो अर्को 1 हप्ता अझै कुर्नुपर्छ, किनभने केही कुराहरू हामीले अहिले पनि माथि क्याबिनेटबाट पास गराउनु पर्ने सिचुएसन छ।
धन्यवाद बाढी पुननिर्माण तथा पुनस्थापना आयोजनाका प्रमुख डाक्टर सुमन कुमार कर्णलाई। गीताजी, रकम वितरणमा ढिलाइ हुनुको कारण त हामी नागरिक पनि त रहेछौँ नि, होइन?
हो नि राजनजी, एकै परिवारका मान्छेले 2 वा त्योभन्दा बढी ठाउँमा नाम लेखाइदिँदा पनि समस्या भएको रहेछ। सरकारले दिने भनेको राहत छिटो र सजिलैसँग पाउन तपाईँले पनि सहयोग गर्नुहोला अनि आफ्नो नजिकैको गाउँपालिका वा नगरपालिकामा गएर यसका विषयमा बुझ्नुहोस्। वर्षेनी प्राकृतिक प्रकोपबाट राज्यले ठूलो जनधनको क्षति बेहोर्नु परेको छ। जलवायु परिवर्तन, वनजंगल विनाश, प्राकृतिक स्रोतको अत्यधिक दोहन, कमजोर भूबनोट जस्ता कारणले वर्षेनी हामीलाई प्राकृतिक विपत्तिले सताइरहन्छ।
अन्य देशमा ठूलो विपत्तिमा पनि कम क्षति हुने गर्छ, तर पूर्व तयारी कमजोर भएका कारण हाम्रो देशमा भने सानो प्राकृतिक प्रकोपमा पनि ठूलो क्षति बेहोर्नु पर्ने अवस्था छ।
विपत्तिको पूर्व तयारीका लागि सरकारले के गरिरहेको छ? अब गाउँ र नगरहरूले कसरी काम गर्नुपर्छ? समुदाय र विद्यालयले के तयारी गर्नुपर्ला? यिनी विषयको सेरोफेरोमा रहेर हामीले विपद विज्ञ डाक्टर गंगालाल तुलाधरसँग कुराकानी गरेका छौँ।
गत असोजमा संसदले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन चाहिँ पारित गर्यो। राष्ट्रपति महोदयबाट त्यो प्रमाणीकरण पनि भएर अहिले कार्यान्वयनमा छ। त्यो ऐनले परिकल्पना गरे अनुसार सङ्घमा अर्थात् केन्द्रमा चाहिँ प्रधानमन्त्री अध्यक्ष हुने परिषदको परिकल्पना गरिएको छ भने हरेक प्रोभिन्स अर्थात् प्रदेशमा चाहिँ मुख्य मन्त्रीको चाहिँ संयोजकत्वमा अध्यक्षतामा प्रदेश स्तरको चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति भन्ने परिकल्पना गरेको छ। त्यस्तै 753 तल स्थानीय सरकारहरूमा पनि त्यही व्यवस्था छ। यसो गर्दाखेरि चाहिँ हरेक सरकारका तहहरू खास गरिकन सङ्घीय तह प्रदेश तह र चाहिँ स्थानीय तहमा स्पष्ट अधिकार कर्तव्य काम कर्तव्य र अधिकारका क्षेत्रहरू चाहिँ सुनिश्चित गरिएको छ। त्यही अनुसार नै अब यो पूर्व तयारीको कामहरू पनि अगाडि बढ्ने हो।
अनि त्यसरी सङ्घ प्रदेश र स्थानीय तहमा काम गर्दाखेरि देखा पर्ने मुख्य चुनौतीहरू चाहिँ के हुन सक्छन्?
जहिले पनि कुरा आउँछ रिसोर्सेज अथवा पैसा बजेटकै कुराहरू आउने कुरा हो। त्यसैले चाहिँ अब सङ्घीय सरकारले प्रदेश सरकारलाई दिने र स्थानीय सरकारलाई दिने बजेटहरूमा नै यो चाहिँ निर्भर गर्छ। तर अब पूर्व तयारी भनिसकेपछि त्यति धेरै खर्चिलो त हुने कुरा होइन। यो पूर्व तयारीको तुलनामा प्रति कार्य अर्थात् खोज उद्धार र राहत महँगो हुन्छ। खोज उद्धार राहत भन्दा पनि पुनर्लाभ पुनर्निर्माण र पुनस्थापनाको चाहिँ पक्ष चाहिँ धेरै महँगो हुन्छ। त्यसो भएको हुनाले अहिले पूर्व तयारीमा ज्यादा राम्रो ध्यान दिन सक्यो भनेर भने चाहिँ एकदम इफेक्टिभ रेस्पोन्स भनेको प्रभावकारी प्रतिकार्य हुन सक्यो भने स्वाभाविक रूपबाट पुनर्लाभ पुनस्थापना र चाहिने पुनर्निर्माणका कामहरू पनि विकसित भएर जान्छ।
स्थानीय सङ्घ संस्थाहरूलाई क्लबहरूलाई कसरी परिचालन गर्न सकिएला यो नयाँ परिवेशमा?
मेरो विचारमा यो अहिले सङ्घमा जसरी विपद जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको छ त्यस्तै गरिकन प्रदेशमा 7 प्रदेशले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाउनु पर्ने हुन्छ। त्यसै गरिकन चाहिँ स्थानीय सरकार अर्थात् 753 सरकारले पनि स्थानीय स्तरमा पनि विपद व्यवस्थापन ऐन निर्माण गर्नुपर्ने हुन्छ। त्यो ऐन निर्माण गर्दाखेरि चाहिँ यहाँले अघि जुन विषय उठाउनु भएको छ स्थानीय सङ्घ संस्थाहरू क्लबहरू आदि इत्यादि कसरी सञ्चालन हुन सक्छन् भन्ने खालको कुरामा चाहिँ त्यो उनीहरूको पनि काम कर्तव्य र अधिकारभित्र पर्छ। जसरी राजनीतिक दल सम्बन्धी चाहिने ऐनमा स्पष्ट रूपमा राजनीतिक दलको काम कर्तव्य र अधिकारभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनको निम्ति विपद जोखिम न्यूनीकरण शिक्षालाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने र त्यसरी अभियानकै रूपमा सञ्चालन गरेर चाहिँ विपद पूर्व तयारीमा चाहिँ सहयोग गर्ने भनेर स्पष्ट व्यवस्था छ। त्यसै कारणले मैले भन्न खोजेको चाहिँ यस्ता क्लबहरू स्थानीय गैर सरकारी संस्थाहरू र अरू पनि चाहिँ के भने सरकारवाला संस्थाहरूलाई कसरी परिचालन गर्ने र एकीकृत र व्यवस्थित रूपमा कसरी परिचालन गर्ने भन्ने कुरा चाहिँ त्यो स्थानीयमा स्थानीय सरकारले स्थानीय तहमै कानुन बनाउनु पर्यो, कानुनमै व्यवस्था गर्नु पर्यो र प्रदेशमा चाहिँ प्रदेश सरकार 7 प्रदेश सरकारले त्यसको व्यवस्था गर्नु पर्यो।
स्थानीय तहले पनि आफू सुहाउँदो विपद व्यवस्थापन सम्बन्धी ऐन बनाएर त्यहाँभित्र भएका विभिन्न गतिविधिहरू सञ्चालन गर्न सक्छ? अब
सक्छ, त्यो गर्नै पर्छ। किनभने अब 753 स्थानीय सरकारहरूको कुराकानी गरिरहँदाखेरि एउटा सरकारको भौगोलिक परिवेश त्यहाँभित्रको चाहिने विपदका चाहिँ प्रकारहरू प्रकोपका चाहिने प्रकारहरू अर्को स्थानीय सरकारसँग अर्को भूगोलसँग नमिल्न सक्छ। उदाहरणको निम्ति गएको बर्सातमा चाहिने 4 परेको पानीको कारणले गर्दा 18 जिल्ला असाध्य नराम्ररी प्रभावित भयो र त्यो चाहिँ तराईका जिल्लाहरू थिए। यहाँसँग मेरो त्यति बेला पनि कुरा भएको थियो र त्यो बेलामा चाहिँ के भन्दाखेरि कति धेरै मान्छेहरूलाई अप्ठ्यारो परेको थियो, सामुदायिक केन्द्रमा लगाएर के चाहिँ मान्छेलाई राख्न परेको थियो, कयौँ मान्छेहरू घर विहीन भएका थिए, होइन 30 नपुग्ने 70 दरले चाहिँ खानेकुराको व्यवस्थापन गर्न परेका स्थिति थियो, होइन त्यस्तो कुरा चाहिँ के भने 18 जिल्लालाई फ्लडिङ अर्थात् चाहिँ नि बाढी र उच्च चाहिँ के भन्दाखेरि डुबानको जोखिम हुँदो रहेछ भने हिमाली जिल्लाहरूमा चाहिँ हिमपात भइरहेको छ, होइन भनेपछि त हाम्रो भूगोलहरू यस किसिमले चाहिँ फरक फरक छ। अब केही समय पछाडि चाहिँ तपाईँको ड्राई सिजन अथवा सुक्खा सिजन चाहिँ सुरु हुन्छ, तराईतिर पनि 45°C भन्दा बढी तापक्रम चाहिँ वृद्धि हुनेवाला छ हुन्छ। त्यस्तो दृष्टान्त विगतमा थियो आगलागीको घटना, मैले सम्झाउन खोजेको आगलागीको घटना, अनि पछि भोरी बतास चट्याङ आदि इत्यादिका समस्याहरू पर्छन्। त्यसैले विभिन्न चाहिने यो 753 स्थानीय सरकारहरूले आफ्नो विशेषतामा आधारित भएर आफ्नो जनताको जीव धनको रक्षाका निम्ति के गर्न उपयुक्त हुन्छ, कस्तो विधि अवलम्बन गर्दा उपयुक्त हुन्छ भन्ने कुरा चाहिँ उनीहरूले निर्धारण गर्ने कुरा हो। जस्तो बाँके बर्दिया र कैलाली कञ्चनपुरको समस्या एउटा हुन्छ भनेर भने स्वाभाविक रूपले चाहिने रोल्पा रुकुम जुम्लाहरूको समस्या अलिक फरक हुने भयो, ताप्लेजुङको ओलाङचुङ खोलाको र धादिङको गल्छी गाउँपालिकाको समस्या एउटै हुँदैन। यो विद्यालय चाहिँ असत्य प्रभावकारी चाहिँ यो मेसेज प्रवाह गर्नका निम्ति उपयुक्त संस्था हो। विद्यार्थीहरू चाहिँ उपयुक्त एजेन्ट हुन सक्छन् र त्यो क्रिटिकल मास भन्छन् नि एउटा चाहिँ विद्यार्थीहरूकै त्यो चाहिँ हुनसक्छ। उनीहरूले जाने बुझेको खण्डमा ठिक ढङ्गले त्यसलाई चाहिँ सन्देशलाई सम्प्रेषण गर्न सक्यो भनेदेखि चाहिँ ठुल्ठुला यो विपत्तिको घटनाहरूबाट मान्छेहरूको जीवधन जोगाउन सकिएको चाहिँ विश्वमा धेरैवटा त्यस्ता दृष्टान्तहरू छन्। जस्तो सुनामीको अर्ली वार्निङ थाहा पाउने बित्तिकै विद्यार्थीहरूले चाहिँ धेरै ठुलो संख्यामा चाहिँ आफ्नो समुदाय स्तरका जनताहरूलाई जोगाउन सकेका छन् भनेर भने पूर्व बाल्यावस्थाको बच्चाहरूको अवस्थाबाट नै उनलाई बिस्तारै चाहिँ त्यो डिजास्टरप्रतिको चाहिँ अर्थात् यो विपदप्रतिको सचेतनता आउने गरिकन अथवा चाहिँ उनले त्यसलाई परिपालना गर्न सक्ने गरिकन चाहिँ उनलाई सचेत गराउनै पर्दछ।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो विपद विज्ञ डाक्टर गंगालाल तुलाधर।
कार्यक्रम घर आँगनमा अब बुहारीका कुरा।
गीताजी, तपाईँको क्षेत्रमा महिलाहरूले बुहारी भएकै कारण कुनै अप्ठ्यारो भोग्नु पर्छ कि पर्दैन?
यो कुरा त मलाई भन्दा पनि बरु बुहारीहरूलाई नै सोध्नु पर्ला, तर कार्यक्रममा तपाईँले यही प्रश्न सोध्नु होला भन्ने चाहिँ मलाई लागेको थियो। त्यही भएर मैले केही बुहारीहरूलाई तपाईँले बुहारी भएकै कारण भोग्नु परेको अप्ठ्यारो वा पाउनु भएको सहुलियत के हो भनेर सोधेको छु। उहाँहरूकै कुरा सुनाउँछु नि ल।
हुन्छ, सुनौ न त बुहारीका कुरा।
नमस्कार, मेरो नाम शान्ता श्रेष्ठ, रौतहटबाट। अप्ठ्यारो त धेरै छ। जस्तो अब कुनै तालिमै आयो, यदि म्यारिड भएको थिएन भने त हामीले त्यति धेरै कन्भिन्स गर्नै पर्दैन थियो बुवा मम्मीलाई। यसो त ट्रेनिङ आएको छ बुवा मम्मी, अब सबैजना जालाङ भा हामी जाउँ त भन्दाखेरि जाऊ जाऊ अब के भन्नु हामीले तिमीहरू आफै पढे जानेका छौ भनेर पठाउनु हुन्थ्यो भने अहिले त यस्तो यस्तो यो जानु भा आफ्नै नजिक हो त्यस्तो केही छैन भनेर हामीले त त्यो सबै एक्सपिरियन्स दिनुपर्छ नि त यस्तो यस्तो सबै भनेर। अनि केही नयाँ काम आएको छ भने अब थोरै पैसा छ तर मलाई गर्न इच्छा छ भने म यस्तो काम गर त्यति त पैसामा के काम गर्नु खुर्कन घरै बसे भइहाल्छ नि।
मेरो नाम माधुरी शाह हो। छोरा भएको भए या छोरी भएको भए त अब बिएड गरेर बसेर 3-4 वर्ष भइसक्यो बसेको। अनि घरमा त खुम्चिएर बस्न बाध्यता हुँदैन थियो। अब छोरी भएर यसो कहीँ कामसाम कतै तालिम सालिम लिन जान्थ्यो होइन, सिप तालिमहरू पनि हामीले केही पनि लिएको छैन। बाध्यता पनि धेरै छ हाम्रो गाउँको होइन, ससुरा सासु जेठाजुहरूको बन्धनमा बस्नुपर्छ हामीलाई।
म बसन्ती थेबे, बसोबास धरान 19। मेरो क्षेत्रमा चाहिँ त्यो छोरी र बुहारी यस्तो भएको कारणले फरक भयो भन्ने खालको चाहिँ भेटेको छुइनँ कि मैले। त्यहाँ चाहिँ स्वतन्त्रता नै छ, त्यस्तो तरिकाले हेरिँदैन कि। अब बुहारीले चाहिँ यो गर्नै पर्ने, बुहारीले यो गर्नु नहुने भन्ने खालको नै छैन। गर्न चाहने खोज्नेलाई चाहिँ गराउनुहुन्छ।
कतै बुहारी भएकै कारण समस्याहरू भोग्नु पर्ने रहेछ, अनि कतै बुहारीहरूलाई सजिलो पनि रहेछ। कार्यक्रमका आगामी श्रृङ्खलाहरूमा पनि हामी क्रमैसँग हाम्रा बुहारी पत्रकारले उठाएका विषयवस्तुलाई समेट्दै जानेछौँ।
तपाईँ अहिले देशका विभिन्न सामुदायिक रेडियो, इन्टरनेटमा सिआइएन नेटवर्क .org र मोबाइल एप्स अकुराब सिआइएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ। हाम्रा साथी सुनिलराज भारतले श्रोताका जिज्ञासाका विषयमा सरकारवालाको जवाफ सहित प्रश्नोत्तर श्रृङ्खला तयार पार्नु भएको छ।
काभ्रेका प्रवेश मैनारीले सोध्नु भएको छ, काभ्रेमा दक्ष कामदार नपाएर मैले जाजरकोटबाट मगाएर काम गराए, तर दोस्रो किस्ता आउन ढिलाइ हुँदा घर निर्माणको काम नसकी कामदारलाई फर्काउनु पर्यो। हाम्रो जिल्लामा किन ढिलाइ भएको होला दोस्रो किस्ताको लागि? यो जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सचिवालय काभ्रेका प्रमुख ध्रुव प्रसाद।
दोस्रो किस्ताको चाहिँ सिफारिस गर्नेको संख्या चाहिँ धेरै 4-5 हजारको संख्यामा छ, अनि काम गर्ने स्रोत साधन संख्या त हाम्रो होइन हो म्यान पावर, त्यसैले चाहिँ अब अलिकति ढिला चाहिँ भएकै हो। अनि संख्याको लागि चाहिँ अब हामीले चाहिँ गैस चलायो भनेर अब यचारबाट आज पनि योजना पठाइयो, अब आशुबाट पनि योजना आउँदैछ र हाम्रो योजनाबाट पनि एकजना साथी आउँदै हुनुहुन्छ। कर्मचारी थपेर भए पनि हामीले चाहिँ छिटो गर्ने प्रयासमा चाहिँ छौँ हामी।
हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660175757 फोन गरेर तपाईँ पनि आफ्ना प्रश्नहरू रेकर्ड गराउन सक्नुहुनेछ। हामी घर आँगनको अर्को श्रृङ्खलामा तपाईँको प्रश्नको जवाफ लिएर आउनेछौँ। जाँदा जाँदै एउटा प्रश्न।
गएको साउनमा आएको बाढीबाट कति जिल्ला प्रभावित भएका थिए? प्रश्न फेरि एकपटक, गएको साउनमा आएको बाढीबाट कति जिल्ला प्रभावित भएका थिए?
यदि तपाईँलाई सही उत्तर थाहा छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर जीए टाइप गर्नुहोस् अनि एक स्पेस दिएर जवाफ लेखी 37799 पठाउन सक्नुहुनेछ। प्रश्नको सही उत्तर दिने श्रोता मध्येबाट गोला प्रथा गरी एकजनालाई कार्यक्रम घर आँगनको तर्फबाट आकर्षक पुरस्कारको व्यवस्था गरेका छौं।
हवस् त अहिलेलाई रेडियो कार्यक्रम घर आँगनको समय सकिने लागेको छ। तपाईँलाई अहिलेको रेडियो कार्यक्रम कस्तो लाग्यो? केही प्रश्न प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-6601 फोन गरेर टिपाउन सक्नुहुनेछ।
कार्यक्रमका लागि हामीलाई इमेल पनि लेख्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो sajakhabar@gmail.com। साथै हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सीआईएन र ट्विटर ह्यान्डल @CIN साझा खबरमा मेन्सन गरेर पनि कार्यक्रमको बारेमा प्रतिक्रिया लेख्न सक्नुहुन्छ।
कार्यक्रम उत्पादनमा सहयोग गर्ने कमन फिडब्याक प्रोजेक्टलाई धन्यवाद। प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम घर आँगनबाट म गीता चिमोरिया
अनि म राजन रुचाल पनि विदा भए। गर्न सके पूर्व तयारी, बोक्नु पर्दैन विपदको भारी।
नमस्कार।
यिनै विषयमा छलफल गर्दा गर्दै आजका लागि कार्यक्रम घर आँगनको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव सँगै आफ्नो प्रतिक्रिया अवश्य पठाउनुहोला। पत्रचारका लागि हाम्रो ठेगाना हो कार्यक्रम घर आँगन, नारायणी एफएम 103.8 MHz, लिङ्क रोड, बिरगन्ज। हाम्रो इमेल ठेगाना nfm.program@gmail.com पनि आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुनेछ। तपाईँले हामीलाई फोन गरेर पनि आफ्नो प्रतिक्रिया टिपाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0151-520-288 र 0151-520-588।
कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मीहरूलाई धन्यवाद दिँदै म राम मण्डल
र म माधुरी महतो पनि बिदा चाहन्छौ।
नमस्कार, नमस्कार।